Alhamdulillahi Rabbil Alameen wa salatu wa salamu ala Sayyidil Mursaleen amma ba'd fa'audhu billahi minash shaitanir rajeem bismillahir rahmanir rahim as-salatu wa salamu alayka ya rasulullah wa ala alika wa ashabika ya habiballah as-salatu wa salamu alayka ya nabiyallah wa ala alika wa ashabika ya nurullah farman mustafa sallallahu ta'ala alayhi wasallam tum apni majlison ko mujh par durood padh ke arasta karo ke ye baroz e qiyamah tumhare liye noor hoga सल्लु अलैहि हबीब सल्लल्लाहु तआला अला मुहम्मद। प्यारे प्यारे इस्लामी भाइयों और मदनी चैनल के नाज़रीन, प्रोग्राम है इस्लाम फॉर ऑल और आज का टॉपिक हमारा बड़ा ज़बरदस्त है। टॉपिक है जन्नत और दोजख। नाउ इफ़ यू कंसिडर द लेमैन टर्म के एक आम आदमी जन्नत और दोजख के बारे में क्या उसका एक परसेप्शन होता है, तो ये वो अल्फाज हैं जो बचपन से ही एक इंसान सीख लेता है। जन्नत और दोजख, मुसलमान है उसकी वोकैबुलरी के अंदर ये दोनों अल्फाज बचपन से ही आ गए। जन्नत क्या है? अच्छी जगह है। दोजख क्या है? बुरी जगह है। जन्नत क्या है? रिवॉर्ड है, इनाम है। दोजख क्या है? सज़ा है, पनिशमेंट है। जन्नत में जाना है, दोजख में नहीं जाना। यानी ये एक वो चीज़ है जो कि बचपन से ही हमें बता दी गई, सिखा दी गई। वैसे मदनी चैनल के नाज़रीन आपसे शेयर करूँ कि किसी से काम करवाना हो ना, तो बड़ी पुरानी फ़िलासफ़ीज़ के मुताबिक इसे कैरेट और स्टिक रूल कहा जाता है। कैरेट और स्टिक रूल से मुराद ये है कि गधा है, यानी जो मिथ बनी है, इसकी कहानी बनी, या तो उसको गाजर दिखा के चला लेंगे या डंडा मार के चला लेंगे। पनिशमेंट और रिवॉर्ड दो ही तरीके हैं, कभी कभार दोनों जमाने पड़ते हैं, कभी कभार कोई एक चीज़ के ऊपर रहता है। बहरहाल ये तो मैंने एक बात वैसी आपको अर्ज की। जन्नत और दोजख ड्राइव करने के लिए मोटिवेट के लिए ज़बरदस्त कॉन्सेप्ट है कि जन्नत जो है वो अल्लाह की रज़ा की जगह है और जहन्नम वो जगह है जहाँ सज़ा दी जाएगी और जहाँ पर बहुत ज़्यादा अजाबात हैं। बहुत इंपॉर्टेंट टॉपिक्स हैं ये। इंसान के, मुसलमान के अकीदे में जन्नत दोजख का क्या अकीदा होना चाहिए और इस बारे में मिसकंसेप्शंस क्या हैं, और यही वो दोनों अल्फाज हैं जो माज़ अल्लाह बहुत मजाक के तौर पर भी इस्तेमाल किए जाते हैं, क्योंकि दुनिया में हर बंदे का ये एक कॉन्सेप्ट है, चाहे वो हेल और हेवन कहे, चाहे जन्नत और दोजख कहे, उसके जहन में एक बात यह है कि एंड यही है और यहीं पर आखिरी ठिकाना होगा और ऐसी बात होगी। तो हमारे साथ इस अहम तरीन मौजू पर बात करने के लिए मौजूद हैं किबला मुफ्ती हसन अत्तारी साहब, दामत बरकातुहुम अलालिया, मदनी चैनल की जानी पहचानी शख्सियत है जनाब, और अल्हम्दुलिल्लाह आज इस बारे में हमें गाइड करेंगे। वो सब कैसे तबीयत आपकी? ठीक है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सबसे पहले तो जन्नत और दोजख ये दोनों अरबी जबान के अल्फाज़।
बिस्मिल्लाहिर रहमानिर रहीम। लेकिन जन्नत तो ये अरबी जबान का लफ्ज़ है, दोजख ये फारसी का है, ये अरबी नहीं है। अरबी के अंदर इसके लिए मुख्तलिफ नाम इस्तेमाल होते हैं, जिनमें मशहूर व मारूफ एक तो जहन्नम है।
अच्छा, जहन्नम ये
जहन्नम, इसको लोग जहन्नुम कहते हैं, लेकिन अरबी जो है वो जहन्नम है। इसी तरह नार जो आग का माना देता है, ये भी जहन्नम के लिए इसके लिए अल्फाज इस्तेमाल होते हैं, और भी बहुत सारे नाम जो है वो जहन्नम के कुरान मजीद फुरकान हमीद में मौजूद।
ये कैसे हो गया कि मतलब ये आमतौर पे तो जो इस्लामिक चीज़ें वो अरबी में होती है ना, तो जन्नत अरबी का फरमा रहे हैं, दोजख जन्नत तो दोजख ही मशहूर है, ज़्यादा किताबों में लिखा है वो फारसी का है, और ये इन्फॉर्मेशन भी नहीं है।
दोजख तो बहरहाल यूँ हुआ कि एक नाम था जो चल पड़ा हमारे दरमियान के भी, जहन्नम को फारसी में दोजख कहा गया, तो उर्दू तो चूँकि है ही लश्कर,
सही,
सब मुख्तलिफ ज़बानों को लिया हुआ है, तो वो जहन्नम का जो नाम था वो हमारे यहाँ दोजख ही चलता रहा। जन्नत ये फ़ारसी में भी आम तौर पे इसको जन्नत ही कहते हैं।
अच्छा।
और ये लफ्ज़ अरबी से यहीं पे कन्वर्ट हो गया उर्दू के अंदर कि वो जन्नत के लिए जन्नत का लफ्ज़ ही इस्तेमाल करने लगे।
तो वो सब इसका मतलब क्या है, जन्नत और दोजख का अल्फाज लफ्ज़ी मतलब क्या बनेगा?
देखिए, जन्नत के तो माना बिल्कुल वाज़े है कि जन्नत कहते हैं छुपी हुई चीज़ को।
अच्छा।
यानी जो भी चीज़ हमारी आँखों से छुपी हुई होती है, वो उसके लिए जीन और नून का जो डबल नून है वो अरबी ज़बान में इस्तेमाल होता है। जिन है,
छुपा हुआ है,
वो हमारी आंखों से छुपा हुआ है, तो इसलिए इसको जिन कहते हैं। इसी तरह जनीन, ये पेड़ के अंदर जो बच्चा होता है छुपा हुआ, उसको जनीन अरबी में बोलते हैं, तो वो इसलिए इसको बोलते हैं कि वो पेड़ के अंदर छुपा हुआ होता है। तो यूँ ही इससे जो अल्फाज निकलते हैं वो आम तौर पर छुपे हुए माना को देते हैं। तो ये जन्नत चूँकि हमारी आँखों से छुपी हुई है, इसलिए इसको जन्नत कहा जाता है। तो ये तो है इसका जो लुगवी माना है वो। बाकी जो आपने बयान कर दिया वो तो कुरान मजीद फुरकान हमीद की कई आयतों का मफहूम मौजूद है कि जन्नत जो है वो अल्लाह पाक की तरफ से एक इनामात है, इनामात का घर है, और दूसरा जहन्नम जो है उसके बारे में बहुत सारे वईदे जो बयान की गई हैं वो जहन्नम के तौर पर ही बयान की गई हैं, اور وہی کہ وہ بئس المصیر, پھرنے کی بہت بری جگہ ہے وہ.
یعنی یہ جنت جو ہے یہ ایک انعام ہے جو کہ آپ کی ڈیڈز کا یہاں پر جس طرح زندگی گزاری اس کا دیا جائے گا, اور دوزخ وہ ایک جگہ ہے پنشمنٹ کی, جس طرح دنیا میں بھی یہی اصول ہے کہ اچھائی کا ایک جزا ملتی ہے برائی کی. تو وہ سب اس کا مطلب یہ ہوا کہ جنت, کیونکہ جنرل ٹرم جو یہ ہے کہ جنت میں میں داخل کیسے ہو سکتا ہوں, یہ تو ایک بالکل نیچرل کویشچن ہے. تو کیسے داخل ہو سکتا ہوں, کیا معیار ہے اس چیز کا کہ جنت میں میں چلا جاؤں؟
سب سے پہلی چیز تو جو آپ نے بات کی وہ بڑی اہمیت کی حامل ہے کہ دنیا کے اندر بھی ایک معیار ہے پنشمنٹ کا اور ریوارڈ کا, ٹھیک ہے. تو یہ وہ چیز ہے کہ جو انسان کی زندگی کو مینیج کرتی ہے. اگر یہ چیزیں نہ ہو کہ بھائی مجھے اس کے اوپر پنشمنٹ ملے گی یا نہیں ملے گی, یہ بندے کو بگاڑ کے رکھ دیتی ہے. وہ پھر جو چاہے گا کرے گا. وہ معاشرہ کے جہاں پر سزا کا نظام نہیں ہوگا, اب وہ چاہے کسی بھی طرح سے ہو, آپ کوئی بھی معاشرہ لے لیں, وہاں پہ سزا کا کوئی نہ کوئی معیار ضرور ہوگا. لیکن جہاں سزا کا معیار نہیں ہے, نتیجہ کیا نکلے گا کہ وہاں پر افراتفری پھیلی ہوئی ہوگی, وہاں پہ لوٹ مار پھیلی ہوئی ہوگی. کیونکہ جو ظالم ہوگا, جو مضبوط ہوگا, جس کے پاس قدرت اور قوت ہوگی, وہ جو چاہے گا کرے گا, اس کو کوئی روکنے والا تو موجود ہی نہیں ہے. اور اسی طرح اگر کسی کو اپنے اچھے کام پر ریوارڈ ملنے کی, انعام ملنے کی امید نہ ہو, اسے پتہ ہو کہ مجھے اس پہ کچھ ملے گا یا نہیں ملے گا, یا کچھ نہیں ملے گا مجھے, تو اس کو موٹیویشن وہ ہوگا ہی نہیں, ظاہر سی بات ہے. تو یہ وہ دو طریقے, بنیادی طریقے ہیں جس کے ذریعے سے کسی معاشرے کو ایک اچھا معاشرہ یہ بنایا جاتا ہے. تو اب ظاہر ہے کہ دنیا کی تمام مذاہب یا جو لا دینیت ہے, لا مذہب لوگ ہیں, وہ کسی بھی چیز کا انکار کریں, وہ اس کا انکار نہیں کر سکتے کہ ان کی زندگی کا ایک اینڈ ہے. ان کو مرنا تو ضرور ہے,
کنفرم ہے,
کوئی بھی ہے اس کو تسلیم کرنا پڑے گا کہ مجھے مرنا تو ہے. تو اب اگر اس دنیا کو ایسے ہی چھوڑ دیا جاتا اور کوئی ایسی چیز رکھی نہ گئی ہوتی اور آخرت کو کوئی نظام ہی نہ ہوتا, جنت دوزخ نہ ہوتی, تو پھر تو جو ہے وہ جس کے پاس طاقت ہوتی وہ ساری زندگی یہاں پر عیش و عشرت کے اندر گزارتا اور پھر ختم. اور جو بندہ بیچارہ ساری زندگی نیکیاں کرتا رہا, اچھائی کے ساتھ گزارتا رہا, تکلیفوں میں بھی رہا, اس کو کچھ بھی نہ ملا. تو یہ ایک اچھے معاشرے کی طرف تو اشارہ نہ ہوا, ایک اچھے نظام کی طرف تو اشارہ نہ ہوا. تو یہ ایک عقلی چیز بھی ہے کہ اللہ پاک نے جو جنت دوزخ بنائی ہے اس کی ایک عقلی دلیل بھی یہ موجود ہے کہ جب ہم ایک عام چھوٹے سے معاشرے کے اندر, ایک چھوٹے سے ملک کے اندر, ایک چھوٹے سے شہر کے اندر یہ نظام رکھتے ہیں, تو ایسا کیسے ہو سکتا ہے کہ کائنات کو بنانے والا ایسا کوئی نظام رکھے ہی نہ. یقیناً ایسا نظام اس نے بنا کر رکھا ہوا ہے کہ جو اس کے اصولوں کی خلاف ورزی کرے گا اس کے لیے یہ سزا ہے, اور جو اس کی دی ہوئی ہدایات کے مطابق عمل کرے گا اس کے لیے انعام ہوگا.
تو مطلب جنت کے لیے اب, یعنی اب جنت میں داخلہ ہے, سب کی یہ خواہش ہے کہ جنت کا انٹری ٹکٹ آپ بتا دیں کہ پاس کیا ہے کہ میں جنت میں چلا جاؤں. تو یہ اس کے لیے جو اپنی کوشش ہے, جس طرح بزرگان دین کو ہم نے دیکھا, وہ دن رات عبادت کرتے تھے, دنیاوی چیزوں سے دور رہتے تھے, لذتوں کی کاٹ کرتے تھے, تو یہ چیزیں ہیں جو جنت میں لے کے جاتی ہیں. جنت میں انٹری ٹکٹ کیا ہے, اور کیا یہی چیزیں دوزخ سے بچاتی ہیں؟
دیکھیں, جنت اور دوزخ کا مالک بلا شک و شبہ اللہ تبارک و تعالی ہے, ٹھیک ہے. یہ ایک غیب کی چیزیں ہیں جو انبیاء کرام علیہ السلام کے ذریعے ہمیں معلوم ہوتی ہیں. تو اب میں اور آپ تو یہ فیصلہ کریں گے نہیں کہ جنت کا انٹری ٹکٹ کیا ہے اور جنت کے اندر کون داخل ہوگا, جہنم کے اندر کون داخل ہوگا. اگر کوئی شخص ساری زندگی اچھے عمل کر رہا ہو, لیکن جو اس کے لیے شرط لگائی گئی ہے کہ آپ کے اندر اگر یہ خوبی ہوگی تو ہی آپ یہ انعام حاصل کر سکتے ہیں. اگر وہ اس کے اندر وہ چیز نہ پائی جائے تو وہ ڈیمانڈ نہیں کر سکتا کہ مجھے یہ چیز دی جائے. مثال کے طور پہ کوئی کسی ملک کے اندر گیا ہے, اس ملک نے اپنے سٹیزنز کے لیے یہ چیز رکھی ہوئی ہے کہ اس اگر اس طرح کی خوبیاں اس کے اندر پائی جاتی ہیں اور اتنے عرصے تک اس نے یہ کام کیا, تو ہم اس کو یہ ریوارڈ دیں گے, اس کو یہ انعام دیں گے, اس کو یہ عہدہ اور یہ منصب دیں گے. دوسرے ملک کا بندہ جاتا ہے, اتنی محنت وہاں پہ کرتا ہے, لیکن وہاں کی سٹیزن شپ اس کے پاس نہیں ہے, کیا وہ مطالبہ کر سکتا ہے؟ نہیں کر سکتا. کیوں؟ وہ لڑنا شروع ہو جائے, وہ عدالت کے اندر چلا جائے, یہ تو میرے ساتھ ظلم ہو رہا ہے. تو ہر کوئی کہے گا کہ بھائی یہ ان کے ان ملک والوں کے لیے چیز ہے, اور ان کو اختیار ہے کہ وہ یہ چیز رکھ سکتا ہے. تو اب بہت سے لوگ اس حوالے سے عجیب و غریب قسم کی گفتگو کرتے ہیں,
ایسے ہی ہے,
عجیب و غریب قسم کی باتیں کرتے ہیں. تو گزارش یہ ہے کہ دیکھیں, یہ چیزیں اللہ پاک کی طرف سے ہی بیان ہوں گی. اللہ پاک نے جو قرآن پاک کے اندر اور اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے ذریعے ہمیں بات بیان کی ہے ہم وہی بیان کر سکتے. تو جب آپ قرآن و سنت کا مطالعہ کریں گے تو سب سے بنیادی چیز, سب سے پہلی چیز جو ذکر کی گئی ہے وہ ایمان کا ہونا بیان کیا. وَمَنْ أَرَادَ الْآخِرَةَ وَسَعَى لَهَا سَعْيَهَا وَهُوَ مُؤْمِنٌ فَأُولَئِكَ كَانَ سَعْيُهُمْ مَشْكُورًا. یہ 15ویں پارے میں ایک مقام پر اللہ پاک نے ارشاد فرمایا. ایسی 20 آیتیں, اس کا معنی یہ ہے کہ جو آخرت کی بھلائی چاہتا ہے اور اس کے لیے بھرپور کوشش کرتا ہے, اس کی کوشش مقبول ہے, اس کی جو ایفرٹس ہیں وہ مقبول ہیں, قبول کیے جائیں گے, لیکن کیا وَهُوَ مُؤْمِنٌ, شرط یہ ہے کہ وہ ایمان والا. فرمائے وَبَشِّرِ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أَنَّ لَهُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ, کہ آپ بشارت دیجئے. ایک عمل آگے بیان کیا, ایک بات آگے بیان کی کہ جو اچھے عمل کرتے ہیں کس چیز کی بشارت دیجئے, کہ ان کے لیے جنتیں ہیں جس کے نیچے نہریں بہتی. لیکن اس سے پہلے ایک چیز بیان کی کہ آمنو, وہ ایمان والے ہوں. اولئک اصحاب الجنتی ہم فیہا خالد, ایمان والوں کے لیے کہا کہ وہ جنت کے اندر رہیں گے اور ہمیشہ ہمیشہ رہیں گے. تو شرط بیان کر دی اللہ پاک نے کہ سب سے پہلی شرط یہ ہے کہ بندہ ایمان والا ہو. جب تک اس کے پاس ایمان نہیں ہے اس وقت تک وہ جنت کے اندر داخل نہیں ہو سکتا. وَقَدِمْنَا إِلَى مَا عَمِلُوا مِنْ عَمَلٍ فَجَعَلْنَاهُ هَبَاءً مَنْثُورًا, کافروں کے عمل کے بارے میں یہ بیان کر دیا کہ وہ جو کچھ عمل کریں گے اس کو ہم ریزہ ریزہ کر دیں گے. کیوں؟ اس لیے کہ اللہ پاک ہمارے کسی عمل کا محتاج نہیں. آپ کے پاس طاقت ہے, آپ کے پاس قدرت ہے, آپ اچھے کام کر سکتے ہیں. تو یہ ساری چیزیں اللہ پاک کی دی ہوئی. اللہ پاک نے ان تمام اچھے کاموں سے پہلے شرط لگائی کہ آپ ایمان والے بن جائیں. اگر آپ یہ کام کریں گے تو آپ نے کون سا کارنامہ انجام دے دیا؟ اللہ پاک نے آپ کو دولت دی, اللہ پاک نے آپ کو قدرت دی, آپ نے اس بنیاد پہ یہ کام کیا اور اس کے بدلے اللہ پاک نے دنیا میں آپ کو دے دیے. آپ کو عزت مل گئی, آپ کو شہرت مل گئی, آپ کو دولت مل گئی, آپ کو منصب مل گیا, آپ کو قدرت مل گئی, سب چیزیں اللہ پاک نے عطا فرما دی. اب اس کی مرضی ہے, اس نے اعلان کر دیا کہ جب تک تمہارے پاس ایمان نہیں ہے میں تمہیں یہ چیز نہیں دوں گا, تو پھر کوئی بھی اس کے اوپر مطالبہ نہیں کر سکتا. یہ اصول قانون عقل کے عین مطابق ہے اور اس بات کو اللہ پاک نے بیان بھی فرما دیا. تو سب سے پہلی چیز ایمان, ایمان. دوسرا, ایمان والوں کو بھی قرآن مجید فرقان حمید کا اچھی طریقے سے مطالعہ کرنا. اگرچہ کہ اصل چیز ایمان ہے اور احادیث طیبہ کے مطابق جو بندہ ایمان کو سلامت لے کر دنیا سے چلا گیا تو شفاعت کے ذریعے اگر اس کو عذاب ملا بھی تو شفاعت کے ذریعے بالآخر وہ جنت میں داخل ہوگا. یہ ایک بہت بڑی بشارت ہے. لیکن قرآن کی تعلیم یہ نہیں کہ آپ صرف اور صرف اپنے ایمان کے اوپر بھروسہ کرنے کے بعد یہ کہہ دیں کہ جی ہم جنت کے اندر جائیں گے. نہیں, قرآن پاک میں جہاں آپ پڑھتے چلے جائیں وہاں اللہ پاک نے اس بات کا حکم دیا کہ نیک عمل کرنا ہے. وَبَشِّرِ الَّذِينَ آمَنُوا أَنَّ لَهُمْ, نہیں فرمایا کہ ایمان والوں کو بشارت دیجیے کہ ان کے لیے جنتیں ہیں. فرمایا وَبَشِّرِ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ, کہ بشارت ان کو دیجیے جو ایمان والے ہیں اور نیک عمل کرنے والے ہیں. ترغیب ہے نا, دی گئی ترغیب کہ عمل کریں گے تو اللہ پاک یہ بشارت عطا فرما رہے ہیں. ہاں, وہ مشہور ترین حدیثیں, متواتر حدیثیں موجود ہیں. ہمارا عقیدہ نظریہ یہی ہے ان احادیث کی روشنی کے اندر, اور قرآن کی نصوص سے بھی یہ بات ثابت ہوتی ہے کہ ایمان کی سلامتی کی وجہ سے بالآخر بندہ جنت کے اندر داخل ہوگا اور وہ اللہ پاک کا انعام ہوگا. جس کو وہ جیسا چاہے عطا فرما دے اس پہ کوئی, اللہ پاک نے فرمایا وما کان عطاء ربک محظورا, جب تیرے رب کسی کو عطا فرمانا چاہے تو اس کو روکنے والا کوئی نہیں, وہ مالک ہے, وہ جس کو جو چاہے عطا فرما دے. لیکن اس کا طریقہ کار یہی ہے کہ آپ ایمان لائیں, ایمان کے بعد آپ اچھے عمل کریں. الا الذین آمنوا وعملوا الصالحات, کتنے مقام پہ قرآن پاک میں فرمایا, کہیں پر بھی فقط آمنوا نہیں فرمایا, فقط یہ نہیں فرمایا, عملوا الصالحات, دونوں باتیں فرمائیں, ایمان بھی لاؤ اچھے عمل کرو تو تمہارے لیے ہمیشہ کا اجر موجود ہے. وہ تو یہ دوسری چیز ہے,
اجر جنت کی صورت میں.
جی, دوسری بات یہ ہے کہ عمل بھی بہت ضروری ہے, کیونکہ بغیر عمل کے ایک بہت بڑا نقصان یہ ہے کہ گارنٹی نہیں دی گئی کہ آپ دنیا میں مسلمان آئے ہیں تو دنیا سے مسلمان جائیں گے بھی. صحیح حدیث پاک ہے, فرمایا کہ ان عمل اعمال بالخواتین, کہ اعمال کا دار و مدار خاتموں کے اوپر ہے, جو خاتمہ ہوگا اس کا لحاظ ہوگا. تو اب آپ ساری زندگی نافرمانی کرتے رہے, اللہ پاک کی نافرمانیوں کے اندر مبتلا رہے, نعوذ باللہ کوئی شراب پی رہا ہے تو کوئی زناکاری کے اندر مبتلا ہے, کوئی نمازیں نہیں پڑھ رہا, کوئی سود کھا رہا ہے, کوئی لوگوں کے اوپر ظلم کر رہا ہے, اور پھر اس کے بعد وہ اسی پر نازہ ہو کہ میں ایمان والا ہوں, تو یہ سرشت اور یہ طریقہ تو یہود اور نصارہ کو قرآن پاک کے اندر بیان کیا گیا ہے۔ احادیث طیبہ کا جب ہم مطالعہ کرتے ہیں اور قرآن کو ہم دیکھتے ہیں تو اللہ پاک نے جس طرح ایمان کو ضروری قرار دیا ہے، عمل کو بھی بہت اہمیت دی گئی ہے۔ اگرچہ کہ عمل وہ چیز نہیں کہ جس کے ذریعے سے بندہ جنت میں داخل ہوگا، لیکن اس کو ایک سبب بنایا گیا، ذریعہ بنایا گیا، ایک تو ایمان کی حفاظت کا کہ بندے کی ایمان کی حفاظت اس کے ذریعے ہوتی ہے۔ بھائی اب ساری زندگی آپ لوگوں پر ظلم کرتے رہے تو ضروری ہے کہ موت کے وقت آپ کا ایمان سلامت ہو؟ ہاں، ساری زندگی جب آپ اچھے کام کرتے رہے، آپ حقوق اللہ بھی ادا کرتے رہے، حقوق العباد بھی ادا کرتے رہے، تو اللہ پاک کا طریقہ کار یہی ہے کہ اللہ پاک ایسوں کی بھی حفاظت بھی فرماتا ہے۔ لیکن آپ ظلم و ستم کریں، آپ اللہ پاک کی نافرمانی والے کام کریں اور پھر اس کے بعد آپ یہ امید کی کھیتی لگا کے بیٹھ جائیں اور امید لگا کے بیٹھ جائیں جی اللہ پاک ہمیں تو بخش دے گا، یہ چیز نہیں۔ یہاں میں دو تین چیزیں اور عرض کرتا ہوں کہ نمبر ایک یہ کہ امید، جو ہمارے یہاں پر امید کی بات ہے نا، اس کے حوالے سے بہت یوں کہہ لیں کہ غلط فہمی ہے۔ امید کا مطلب لوگ یہ سمجھتے ہیں کہ جی بخشے جائیں گے، اللہ معاف کر دے گا۔ اب دنیاوی ایک مثال کے ذریعے حدیث پاک میں بھی اور امام غزالی نے بڑے خوبصورت انداز میں اس کو سمجھایا، ایک زمین ہے، اس زمین کے اندر ایک کسان آتا ہے، تلاش کرتا ہے کہ اچھی زمین ہو، زرخیز زمین ہو، اس میں بیج بوتا ہے، اندر اس پہ ہل چلاتا ہے، اس کو پانی دیتا ہے، یہ اس کا کام ہو گیا۔ اب آگے کیا ہے، قدرتی نظام، بارش برسے گی، سورج کی کرنیں اس کے اوپر پڑیں گی، تو اب وہ اللہ کی ذات سے امید لگا کے بیٹھتا ہے، جو بھی دیکھے گا وہ کہے گا کہ بندے نے اچھا کام کیا، اب یہ جو امید لگا کے بیٹھا نے بہت اچھا کام کر رہا ہے۔ لیکن ایک شخص ہے، زمین بالکل بنجر ہے، آتا ہے بیج اوپر پھینک دیتا ہے، ہل نہیں چلاتا اس کے اوپر، پانی وغیرہ ڈالتا نہیں، اور امید لگا کے بیٹھتا ہے کہ بارش ہوگی اور سورج کی کرنیں پڑیں گی تو یہ میرے بھی اس میں کھیتی اگائے گی، تو لوگ کیا کہیں گے اس کو؟ بے وقوف کہیں گے کہ بھائی یہ کوئی طریقہ کار تھوڑی، آپ اپنا کام تو پورا کریں نا۔ تو اب اللہ کی جو نعمتیں ہیں، اللہ پاک کے جو انعامات ہیں، ہر مسلمان عقل سلیم رکھنے والا بندہ جانتا ہے کہ وہ بے حد و بے شمار ہے۔ وَإِن تَعُدُّوا نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا، کہ اگر تم اللہ کی نعمتوں کو شمار کرنا چاہو تو تم شمار نہیں کر سکتے۔ اب یہ ساری چیزیں ہمیں دی گئیں، طاقت، قدرت، توفیق، ہم نیک کام کر رہے ہیں، پھر بھی ہم اللہ پاک کا حق ادا نہیں کر سکتے۔ ہم نے اپنے طور پر اللہ پاک کی عبادت کرنے کی کوشش کی، اس کے بعد اسی کسان کی طرح ہم نے امید لگائی بھی ہے کہ اللہ پاک ہمارے اپنی کوششوں کو اپنی بارگاہ میں قبول فرما لے گا، اس سے آگے ہمارا نہیں ہے۔ لیکن ہم کچھ کریں نا اور یہ کہیں کہ اللہ پاک ہمیں بخش دے گا، تو یہ طریقہ کار ہماری شریعت کا اور نبی پاک صلی اللہ علیہ وسلم کی تعلیمات کا نہیں ہے۔
وہ سب واقعی ایک مفتی قاسم صاحب دامت برکاتہ اللہ علیہ نے جو بڑی اچھی بات لکھی کہ ایک انسان اللہ کی رحمت پر امید کرتے ہوئے گناہ کرے تو وہ ایسا ہی ہے کہ وہ ہڈیاں اس لیے تڑوا رہا ہے کہ کراچی کے اندر بڑے بڑے آرتھوپیڈک سرجن موجود ہیں، تو یہ تو کوئی طریقہ کار نہ ہوا۔ اور جو ایمان کا آپ نے بتایا، واقعی بیسک پاسپورٹ تو یہی ہے، اور دنیا میں بھی یہ اصول ہے، اگر ایک آدمی ہے وہ اپنے ملک کا غدار ہے لیکن باقی معاملات بڑے اچھے سنبھال رہا ہے، اچھا ہمسایہ سارا کچھ ہے، تو وہ سزا کا حقدار ٹھہرے گا۔ لیکن ایک بندہ جو ہے وہ ملک کے ساتھ وفادار ہے اور بالفرض اگر اس کا رویہ اتنا اچھا نہیں اور وہ نہیں کرتا، کم از کم اس کو ملک بدر نہیں کیا جائے گا، اس کو سزا نہیں دی جائے گی، ملک وفاداری کا اس کو ایک انعام دیا جائے گا۔ اچھا، وہ سب جو آپ نے فرمایا جنت کے اندر داخلہ جو ہے اس کا پہلا جو ہے وہ ایمان ہے، لیکن پھر آپ نے بہت اچھی انداز سے تربیت فرمائی کہ ایمان کے بعد جو عمل صالح ہے یہ ایک طریقہ کار ہے کہ اس کو اختیار کیا جائے۔ لیکن یہ کہ اس وقت جو دنیا میں مشہور ہے، جو آپ نے فرمایا، یہ عجیب قسم کے لوگوں کی رائے بھی آ جاتی ہے کہ جو بھی جو کام کر رہا ہے وہ حقدار ہو جائے گا، یہ آپ نے فرمایا کہ نہیں ہے، کہ ایمان جو ہے یہ بیسک پاسپورٹ ہے۔ ایمان والا ہونا، اللہ کو ایک ماننا، نبی پاک صلی اللہ علیہ وسلم کو آخری نبی ماننا اور ایمانیات کے اوپر عمل کرنا، یہ سب ضروری ہے۔ وہ سب ایک چیز بتائیے، کیا کسی نے دنیا میں رہ کر بھی جنت دیکھی ہے؟
دیکھیں، جس کو اللہ پاک دکھانا چاہے وہ دکھا سکتا ہے، ٹھیک ہے، یعنی جو کیونکہ اللہ پاک نے ہی جنت بنائی، اور دکھانا چھپانا یہ سب اللہ پاک کے دست قدرت کے اندر ہے۔ تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا تو واضح طور پر موجود ہے کہ آپ نے جنت کی بھی سیر کی، جنت کی نعمتوں کو بھی دیکھا۔ اس کے علاوہ ابراہیم علیہ السلام کے بارے میں فرمایا کہ ہم نے ابراہیم علیہ السلام کو آسمانوں اور زمینوں کی سلطنت کو دکھایا، تو اس میں ایک یہ بھی ہے کہ آپ کو جنت کی دکھائی۔
صلی اللہ علیہ وسلم تو معراج پہ تشریف لے گئے تھے، تو ابراہیم علیہ السلام نے زمین پہ
دیکھا۔ اسی طرح موسیٰ علیہ السلام کے بارے میں بعض روایتوں کے اندر ہے۔ یوں ہی بعض جو بزرگ ہوتے ہیں ان کو بھی جنت کی یہ چیزیں دکھائی جا سکتی ہیں، تو ان کا استثناء ہوتا ہے कि जिनको दिखा दिया गया, ठीक है, बाकी ये कि आम तौर पे जन्नत ये हमारी आंखों से छुपा कर
पुशीदा। जिस तरह वो हदीस पाक भी है, बड़ा प्यारा वाकया, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम नमाज के दौरान हाथ ऊपर करते हैं और फिर बाद में इरशाद फरमाता है कि मैं रात जन्नत में पहुंच चुका था, मतलब ये भी एक दस्तर से। और वो यहाँ पर
यूँ है कि आप नमाज कुसूफ पढ़ा रहे थे, यानी सूरज गहन की आप नमाज पढ़ा रहे थे, तो उसमें आप थोड़ा सा आगे बढ़े एक दफ़ा और थोड़ा सा पीछे हटे एक मरतबा, तो उसके बाद आपने फरमाया कि मुझे जन्नत और दोजक दिखाई गई, वो दिखाई गई दीवार के कोने के अंदर, पूरी की पूरी जन्नत और पूरी की पूरी दोजक आप अलैहिस्सलाम को अल्लाह ने अपनी कुदरत से ये चीज़ दिखा दी। तो जहन्नम के बाज़ हिस्से को खा रहे थे तो मैं पीछे की तरफ हटा, और जन्नत का एक होशा था जिसको मैंने लेना चाहा, अगर मैं वो ले लेता तो तुम हमेशा उसको खाते रहते, वो कभी ख़त्म नहीं हो सकता क्योंकि जन्नत की नेमतें कभी ख़त्म नहीं होंगी, तो इसलिए वो ले लेता तो तुम हमेशा खाते रहते उसको।
यानी यहाँ पर भी ज़मीन पर रह कर भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जन्नत तक दस्तरस्ते
हैं।
तो ये कहा जाता है, हम कहते हैं कि जन्नत का मालिक तो रब है, जन्नत अल्लाह ताला ने बनाई, लेकिन ज़बान मुस्तफ़ा से ही बिशारत मिली जिसको मिली, यानी हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को भी जन्नत का मालिक कहा जा सकता है।
ये तो आम मोमिनों के लिए कहा गया ना, कि जैसे कुरान मजीद फुरकान हमीद में फरमाया तिलकल जन्नतुल्लती नूरिसु मिन इबादिना मन कान तुकिया, कि ये जन्नत है कि जिसका हम अपने नेक बंदों को वारिस बना देंगे, वारिस बनाने का मतलब उनको मालिक कर देंगे। तो ये तो कोई वो अचंभे वाली बात ही नहीं है ना, कि अल्लाह पाक तो जिसको जो चाहे अता फरमा दे। तो दुनिया में ये फरमाए कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते व इन्नमा अला कासिमिन वल्लाहु युती, मैं तकसीम करता हूँ, अल्लाह पाक अता फरमाता है। तो अल्लाह पाक क्या अता फरमाता है, कोई ज़िक्र नहीं किया गया। इसका मतलब है कि हर चीज़ अल्लाह पाक अता फरमाते, क्या तकसीम फरमाते कोई ज़िक्र नहीं। इसका मतलब हर चीज़ की तकसीम कारी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से है। और ये तो बहुत सारी हदीसें हैं, सहाबा ने डायरेक्ट हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया, हज़रत रबिया रदी अल्लाह तआला अन्हो ने तहज्जुद के वक्त वज़ू कराते हुए आप अलैहिस्सलाम ने उनसे फरमाया कि सल रबिया मांग क्या मांगता है, तो उन्होंने ये नहीं कहा कि अस्सलुल्लाह अलजन्ना, मैं अल्लाह से जन्नत मांगता हूँ, हालांकि ये दुआ करते हैं और हमेशा ये दुआ करनी चाहिए। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी इसकी तारीम दी है हमें कि जब भी अल्लाह से जन्नत मांगो तो जन्नतुल फिरदौस मांगो। वो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम से बराह रास्त सवाल करते हैं कि अस्अलुका मुराफ़क़तका फ़िल जन्नत, मैं आपसे आपके साथ जन्नत में रहने का सवाल करता हूँ, जन्नत भी चाहिए आपके साथ भी रहना है, और सवाल भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से हो रहा है। तो वो तो मालिक जन्नत है, उसमें तो कोई मोमिन जिसके दिल के अंदर हलावत ईमानी हो और उसने कुरान और सुन्नत को असलाफ़ के तरीक़ेकार पर पढ़ा हुआ हो, उसी अंदाज़ में सीखा हुआ हो, समझा हुआ हो जो सहाबा व ताबईन का है, तो कभी इसके अंदर शक व शुबा नहीं करेगा। शाह अब्दुल अज़ीज़ मौद्दी से दहलवी रहमतुल्लाहि तआला फरमाते हैं कि बंदा ईमान की लज्जत ही उसी वक्त तक नहीं पा सकता जब तक कि अपने आप को नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का ज़रख़रीद गुलाम ना समझे।
सुभान अल्लाह, बेशक जनाब, बिल्कुल ऐसे ही है। ये बॉन्ड जितना मजबूत होगा उतनी ईमान की हलावत आएगी, उतना ही जो आप बहसें करते रहते हैं कंटीनों पर बैठ के और मुख्तलिफ़ जगहों पर बैठ के, जी तरक्की कैसे आएगी, उरूज का वो दौर कैसे आएगा, तो ऐसे ही आएगा कि जब अपना बॉन्ड आप नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से मजबूत करेंगे, उनकी अदाओं को पढ़ेंगे, फिर उस पर अमल करेंगे, चाहे इनफरादियत हो चाहे इज्तिमाईयत हो, हर हर जगह पर सुन्नतों का निफाज करेंगे। अच्छा मुझे साहब, ये जन्नत के बारे में ये कभी कभार ये कहा जाता है कि ये जगह तो ज़मीन पर ही जन्नत है, या ये मेरा घर तो जहन्नुम बना हुआ है, इस तरह के जुमले कहना ऐसे क्या ठीक है? ये
देखिए, कोई मसला नहीं है इसमें। अब ये सिर्फ़ एक मिसालें होती हैं, जैसे मिसाल के तौर पर हमारे यहाँ कश्मीर के लिए कहते हैं कि वादी जन्नत नज़ीर,
नज़ीर कहते हो,
तो जन्नत की नज़ीर ने जन्नत की खूबसूरती वहाँ पर है। इसी तरह हदीस के अंदर मौजूद है, जैसे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरे कब्र और मेरे मिंबर के दरमियान का जो हिस्सा है वो जन्नत के टुकड़ों में से एक टुकड़ा है, एक हिस्सा है, तो उसको जन्नत का टुकड़ा फरमाया। उसके बारे में फिर तशरीहात है उलमा की कि जन्नत का टुकड़ा कहने से क्या मुराद है। तो बाज़ ने कहा कि बाकायदा जन्नत से आया, बाज़ ने कहा कि जन्नत में ले जाया जाएगा, बाज़ ने कहा कि यहाँ जो अमल करेगा उस अमल की बुनियाद पर वो जन्नत के अंदर दाखिल होगा। तो यूँ तो मिसालें तो हदीस पाक के अंदर भी मौजूद हैं। यूँ ही जहन्नम की मिसाल अगर कोई देता है तो अगर वाकई कोई शिकवा मकसूद नहीं है और हकीकत पर मबनी है कि वाकई उसका जो जगह है वो इस तरह की बनी हुई है, उस पर वो कहता है तो एक अलग बात है, कह सकते।
सही सही, वो सब ये एक चीज़ और इसमें बड़ी इम्पॉर्टेंट है, वो ये कि जन्नत के अंदर अब क्या कुछ है। फॉर एग्ज़ाम्पल, इंसान जब भी कोई चीज़ ईजाद करने लगता है, जब भी कोई बात करता है तो कोई मिसाल पर करता है। अगर किसी ने जहाज़ बनाना है तो जितने जहाज़ पहले बने हैं सबसे पहले उन्हीं को देखेगा, पर कैसे हैं, लेंथ कितनी है, उड़ेगा कैसे, इंजन कैसा लगता है। मोबाइल फ़ोन नया बनाना है तो वही कंपनी पहले अपने पुराने मोबाइल को ही कुछ अपग्रेड सजा सजू के पेश कर देगी ना। तो जन्नत क्या है? मकान है, बाग है, कोई ऐसी जगह है और उसकी नेमतों का कोई बयान है? मतलब इंसान जब कोई चीज़ नाम सोचता है तो सामने उसके नक्शा भी एक आ जाता है ना कि ये कुछ होगा, ये कुछ होगा। तो अंदर वो क्या चीज़ है, कितनी आसाइशें हैं, क्या वहाँ भी मेहनत होगी, वहाँ भी हल चलाया जाएगा, वहाँ पर भी कपड़े सिलेंगे, वहाँ भी जॉब होगी, क्या होगा वहाँ पर?
पहला मोबाइल जब बना था तो वो किसको देख के बना था? पहला जहाज जो बना था तो वो किसको देख के बना था? जहाज तो चले बिलहाल, उसकी तो पूरी दास्तान कहानी बयान करते हैं कि किस तरह उसने उड़ते हुए परिंदों को देखा और सब ये काम किया। तो देखिए, दो चीज़ें हैं। नंबर एक, जन्नत चूँकि पोशीदा है, अल्लाह पाक ने उसकी नेमतों को बयान भी किया और फरमाया कि फ़रा तअलमु नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति आयुन, कि कोई जान नहीं जानती कि उसके लिए उसकी आंखों की ठंडक क्या छुपाई गई है।
अच्छा,
और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जन्नत की नेमतों के बारे में कि किसी आँख ने उस नेमत को ना देखा, न किसी कान ने उसके बारे में सुना, न किसी दिल पर उसका ख्याल गुजरा। अच्छा, अब चूँकि बहुत सारी चीज़ें होती हैं कि चूँकि जन्नत का जो मकसद है, जन्नत को बयान करने का, कुरान पाक में तरगीब दी गई वसारिउ इला मगफिरतिम मिन रब्बिकुम व जन्नतिन, कि अपने रब की मगफरत और जन्नत की तरफ तेज़ी इख्तियार करो, जल्दी से उसकी तरफ जाओ। तो चूँकि हमें तरगीब दी गई है, तो जो नेमतें हम दुनिया के अंदर इस्तेमाल करते हैं, ठीक है, तो उन चूँकि आप देखें कि नई से नई नेमतें जो है वो हमारे दरमियान आ रही होती हैं। आज से 100 साल पहले तो इसका कोई तसव्वुर नहीं था, सोच भी नहीं सकता था।
गरीब आज एक आम आदमी के पास जो नेमतें हैं, 100 साल पहले बड़ा अमीर आदमी भी सोच नहीं सकता था।
नहीं, अगर पता चल जाए कि ऐसी बड़े बड़े बादशाहों को पता चल जाए ऐसी इस तरह हमारे पास मौजूद है और ATM कार्ड हमारे पास इस तरह का मौजूद है, तो उनका कोई तस्वूर ही नहीं था इस चीज़ का कि ऐसे दौलत हो सकती है। तो अब देखिए, नेमतों में मुसलसल इजाफा दुनिया के अंदर भी हो रहा है, तरह तरह की नेमतों में इजाफा मुसलसल हो रहा है,
यानी रोजाना कोई ना कोई नई चीज़
आ रही होती है। यानी इसका मतलब ये है कि बहुत सारी नेमतें वो होती हैं जो हमें पहले मालूम नहीं होती, बाद में हमारे सामने आ रही हैं। अब अल्लाह पाक ने जो नेमतें कुरान मजीद फुरकान हमीद में बयान की हैं, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई, उसमें से बुनियादी बात जो समझने वाली है वो ये है कि वो चीज़ें बयान की कि जिनको हम जानते हैं। अगर ऐसी
समझना,
हाँ बिल्कुल ऐसी, जैसे अब अरब का माशरा था, ख़ास तौर पे वहाँ पे गुफ्तगू हो रही थी, तो फिर वहाँ के जो अंदाज ज़िंदगी के होते थे, जिनको नेमतों वाला अंदाज कहा जाता था, कि किस तरह के वो घर बनाते थे, किन बागात को वो पसंद करते थे, किन फलों को वो पसंद करते थे, ऐसी चीज़ों के ज़रिए से जन्नत की नेमतों को बताया गया कि ये चीज़ें बेहतरीन अंदाज में तुम्हारे लिए होंगी। लेकिन साथ में बता दिया कि एक तो छुपा ली गई है, जो आँखों की ठंडक तुम्हारे लिए है वो हमें मालूम नहीं, और हदीस पाक में भी बयान कर दिया। तो अब जन्नत के अंदर जो नेमतें हैं वो क्या हैं, वो तो जन्नत में जाकर ही पता चलेंगी जब अल्लाह पाक की रहमत से उसमें दाखिल होंगे। लेकिन जो नेमतें होंगी वो हमेशा रहने वाली होंगी और इतनी होंगी कि जो कभी ख़त्म नहीं होगी, बंदे की ख्वाहिश उसके अंदर पूरी होती रहेगी। जन्नत के अंदर दूध की नहरों को बयान किया गया, शहद की नहरों को बयान किया गया, जो शराब तहूर है पाकीज़ा शराब उसकी नहर को बयान किया गया, सुथरे पानी की नहरों को बयान किया गया। नहर के हवाले से सूरह दहर में ये फरमाया कि युफत जीरून हा तफजीरा, वो पानी जो होगा ना रिमोट कंट्रोल आपके हाथ में होगा कि आप जिस तरफ चाहेंगे वो रुख मोड़ कर आपकी तरफ आ जाएगा। वो फरमाया कि जो तुम चाहोगे वो तुम्हें इसके अंदर मिलेगा, जो तुम्हें चाहिए अल्लाह पाक इसके अंदर तुम्हें अता फरमाएगा, वो उसकी नेमतों की जगह है। तो वहाँ पर एक तो हमेशा की नेमतें हैं, वहाँ पर बंदे की हर ख्वाहिश पूरी होने वाली है। और हकीकत यह है कि अगर हम सूफिया कराम के गुफ्तगू के ऊपर जाते हैं ना, तो ये दुनिया की नेमतें हकीकी नेमतें हैं ही नहीं। अगर इस पर आप एनालाइज़ करें और इसके ऊपर आप गुफ्तगू करें ना, तो दुनिया की हर नेमत ये हकीकी एतबार से तकलीफ़ को दूर करना है।
अच्छा, तकलीफ़ को दूर करना है।
आपको तेज़ भूख लगी है, आपने खाना खाया, आपको बड़ा मज़ा आया और आपकी भूख की तकलीफ़ दूर हो गई, लेकिन आपका पेट भरा हुआ है और आपकी पसंदीदा तरीन डिश आपके सामने हो, आपको खाने में मज़ा आएगा?
बिल्कुल मज़ा नहीं आएगा,
ठीक है ना। प्यास लगी थी और आपने पेट भर के पानी पी लिया, अब बेहतरीन किस्म का मशरूब आपके सामने आ गया जो आपको बहुत पसंद है, लेकिन आप बिल्कुल सैराब हो चुके हैं, आप पी नहीं पाएंगे। इसका मतलब है कि वो हकीकी जो लज्जत थी ना, वो आपकी तकलीफ़ को दूर करना था। नेमतें जो असल है ना, वो है ही जन्नत की नेमत। ये सूफिया इकराम ने कुरान सुन्नत की रोशनी के अंदर बयान किया, जैसे हदीस पाक में फरमाया कि जो एक मरतबा हौज़े कोसर से पी लेगा उसके बाद कभी प्यासा नहीं होगा, तो फिर जन्नत में क्या करेंगे? तो वहाँ भूख की तकलीफ़ भी नहीं होगी, क्योंकि तकलीफ़ तो किसी तरह की भी नहीं है। तो ये सारी चीज़ें वहाँ पर लज्जत के तौर पर होंगी। खाना उतना आएगा बंदे के सामने जितना उसको दरकार होगा, वो खाएगा, फ्रेश हो जाएगा, बिल्कुल कोई ख़राबी उसके अंदर नहीं होगी।
इसका मतलब ये हुआ साहब कि जन्नत के अंदर जो चीज़ इंसान इमेजिन कर सकता है
वो वहीं पर,
वहीं पर,
यहाँ पे नहीं कर सकता
जी। और जन्नत जो है वो ईमान वालों के लिए है। वो सब यहाँ पर जिस तरह से जन्नत है वो मौजूद है, यानी इसमें कहने का मतलब ये है कि जिस तरह दुनिया मौजूद है, दीगर सियारे मौजूद हैं, और अब जो बुजुर्गान दीन नेक जो हैं लोग वो विसाल फरमा जाते हैं, दुनिया से चले जाते हैं, तो क्या वो इस वक्त भी जन्नत में हैं? तो इसका मतलब जन्नत इस वक्त मौजूद है। तो इसको जो हम बैठ के बात कर रहे हैं, जब दुनिया भी है और क़्यामत जो है वो भी नहीं आई, तो इस वक्त इनकी पाक रूहें कहाँ पर मौजूद हैं? क्या जन्नत और दोजख इस वक्त भी एग्जिस्ट करती है? और वो जो कुफार या वो जो ऐसे नाम जैसे अबू जहल, अबू लहब है, और भी वो लोग जो ईमान के अलावा दुनिया से गए, अब ये लोग कहाँ हैं, ये किस ठिकाने पर हैं?
देखिए, इसमें जो अहले सुन्नत का अकीदा है वो ये है कि जन्नत और दोजख अभी मौजूद है, क्योंकि कुरान पाक में एक तो अल्लाह पाक में फरमाया उइद्दत लिलमुत्तकीन, जन्नत मुत्तकियों के लिए तैयार कर दी गई है, और जहन्नम के बारे में फरमाया कि उइद्दत लिलकाफिरीन, वो ना मानने वालों के लिए, काफिरों के लिए तैयार कर दी गई है। फिर दूसरा, हज़रत आदम अलैहिस्सलाम ये दुनिया में आने से पहले कहाँ थे? जन्नत के अंदर थे, जन्नत बनी हुई थी जबी तो उसके अंदर मौजूद थे। ऐसा नहीं है जैसा कि बाज़ गुरु हैं, जैसे मुतज़िला एक पुराना फ़िरका गुज़रा है, उनका ये मौक़िफ़ था कि नहीं अभी जन्नत नहीं, जन्नत क़यामत के दिन बनाई जाएगी, जहन्नम क़यामत के दिन बनाई जाएगी। तो नहीं, अहले सुन्नत का मौक़िफ़ यही है कि कुरान पाक की नुसूस से बिल्कुल ये बात वाज़े है कि जन्नत तैयार की जा चुकी है, जहन्नम तैयार की जा चुकी है। हज़रत आदम अलैहिस्सलाम वहीं से तो हमारे दरमियान नीचे आए थे,
बात फना तो नहीं कर दिया गया उसको।
तो इसी तरह ये दूसरा ये कि इनका रहना, तो देखिए ये ज़रूरी नहीं कि अभी वो जन्नत के अंदर हो। इसकी वजह यह है कि क़यामत से पहले का एक मरहला है, एक मंजिल है, एक जगह है, वो एक कब्र। तो वहाँ पर भी बंदे को एक अरसे तक रहना है। जिसके अच्छे आमाल होंगे तो वो कब्र के अंदर अच्छे जजा पाएगा, जिसके बुरे आमाल होंगे वो कब्र के अंदर बुरी सज़ा पाएगा। ये तो हदीस पाक में फरमा दी है कि कब्र जो है वो जन्नत के बागों में से एक बाग है, ये जहन्नम की गढ़ों में से एक गढ़ा है। तो यूँ ये जिसके साथ अच्छा मामला हुआ, जिसको बख्श दिया गया, जिसके ऊपर इनाम हुआ, कब्र के अंदर वो जन्नत के लुत्फ मज़े ले रहा है।
उसकी जो कब्र है वो भी मतलब जन्नत की तरह
बागों में से जन्नत की खिड़की खोल दी जाती है, बहुत तफसील के साथ इसमें हदीसें मौजूद हैं। हाँ, शुहदा के बारे में लिखा गया कि उनकी जो रूहें हैं वो परिंदों के पेटों के अंदर रहती हैं, अर्श की किंदीलों के साथ हैं, वो जन्नत में जब जाती हैं सैर करने के लिए चली जाती हैं। तो अम्बिया इकराम अलैहिस्सलाम, ये शुहदा और जिनको अल्लाह पाक कुदरत और कुव्वत अता फरमाए, जिनके ऊपर इनाम फरमाए अल्लाह पाक, वो जन्नत की सैर के लिए जा सकती हैं। बाकी रहा ये कि अभी इनकी रूहें कहाँ पर हैं, तो इसके अहादीस तैयबा में अलग अलग मंजिलें ज़िक्र की गई हैं। किसी का जमजम के पास ज़िक्र किया गया, तो किसी का ज़मीन व आसमान में ज़िक्र किया गया, किसी का आला इलीहीन के अंदर सबसे ऊंचे मकाम के अंदर ज़िक्र किया गया। इसी तरह जो बुरे खात्मे जिनके होते हैं तो उनके बयान किए गए कि कोई किसी कुएं के अंदर उसको बंद कर दिया जाता है, तो किसी को कब्र के अंदर ही उस बंद रखा जाता है।
मुझसे अब ये कि जन्नत और दोजख का जैसे आपने फरमाया, आपने तो ये भी फरमाया कि वो अभी जन्नत में है या नहीं, यूँ नहीं बल्कि उनकी कब्र को ही जन्नत का एक बना दिया गया,
जा सकते हैं,
जा सकते हैं। लेकिन फिर इसमें ओवरऑल तो ये बात बन रही है ना कि जन्नत और दोजख एक हिसाब किताब के बाद है, ईमान का है और फिर सारा कुछ है। तो मुफ्ती साहब, रब ताला सब जानता है, एक इंसान के गुनाह है या एक इंसान की नेकियां हैं, और फिर गुनाहों की क्या क्वांटिटी है, नेकियों की क्या क्वांटिटी है, तो फिर ये पूरा क़यामत का दिन, उस दिन के अंदर हिसाब किताब और उसके बाद जन्नत और दोजख में दाखिला, जब रब ताला सब कुछ जानता है तो फिर ये पूरा सेटअप क्यों किया गया?
देखिए, सबसे पहली चीज़ ये कि अल्लाह की हिकमत अल्लाह ही जानता है। सबसे पहले एक एज़ ए मुस्लिम, एज़ ए बिलीवर, हमारे ऊपर ये लाजिम है कि जो फरमा दिया गया हम उसको तस्लीम करेंगे। अब रही इसके बाद हिकमतें, तो अल्लाह पाक चाहे तो फरमा दे कि भाई फ़लाँ फ़लाँ को जहन्नम के अंदर डाल दूँ, लेकिन क़यामत का जो दिन होगा वो इंसाफ का दिन होगा, वो फ़ैसले का दिन होगा। और फैसले का जो दिन होता है उसमें दोनों फरीकों की बात को सुना जाता है। अगर किसी के ऊपर इल्ज़ाम लगा है, कोई मुल्ज़म है या कोई मुजरिम है, तो उसकी बात को सुनकर ही उसे सज़ा दी जाती है। हाँ, बाज़ मुजरिम वो होते हैं कि जिनका कसूर इतना वाज़े होता है कि सज़ाए मौत के अलावा उनकी कोई सज़ा होती नहीं, उनके सुनने की भी कोई ज़रूरत नहीं होती। तो जैसे अबू जहल है, अबू लहाब है, उनके गुनाह ऐसे हैं कि उनको तो بغیر حساب کے ہی جہنم میں داخل کر دیا جائے گا. فرعون ہے, اس طرح کے لوگ ہیں تو ان کو جہنم میں داخل کر دیا جائے گا. لیکن دیگر جو لوگ ہیں وہ تو حجت قائم کر سکتے ہیں کہ ہماری بات کو سنا نہیں گیا. اگرچہ کہ اللہ کے سامنے کون حجت بیان کرے گا, اللہ پاک نے رسولوں کو بھیج دیا, کتابوں کو بھیج دیا, لیکن چونکہ اب وہ آخری مرحلہ ہے اور وہاں پہ انصاف کو قائم کرنا ہے, لوگوں کو دکھانا ہے سب کچھ, تو اس لیے پھر سب کا حساب لیا جائے گا. جس نے سیدھی سیدھی نافرمانی کی ہوئی ہوں گی اور ایمان بھی اس کا نہیں ہوگا تو پھر اس کو تو جہنم میں ڈال دیا جائے, کیونکہ اس کا فیصلہ اللہ پاک نے فرما دیا کہ جس کا یہ ہوگا معاملہ, بس اس پہ سزا کو ثابت کرنا ہے اور وہ ثابت ہو جائے, اس کا جرم ثابت کرنا ہے, اس کا جرم ثابت ہو جائے گا اور اس کو جو ہے وہ جہنم میں داخل کر دیا جائے گا. اور جس کا ایمان سلامت رہا, برائیاں اس نے کی ہیں, تو جرم تو اس کا بھی ثابت ہو گیا. لیکن چونکہ یہاں پر اللہ پاک نے ارشاد فرمایا کہ ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء, وہ مالک ہے, اس کی مرضی ہے وہ جو چاہے کرے. اس نے فرما دیا کہ میں اپنے ساتھ جس نے شرک کیا ہے, میرے ساتھ کسی کو شریک بنایا, اس کو نہیں بخشوں گا, معاف نہیں کروں گا. جس نے کفر کیا معاف نہیں کروں گا, اس کے علاوہ جس گناہ کو چاہوں گا معاف کر دوں گا. اب اس کی مرضی ہوگی کہ ٹھیک ہے اس کا جرم ثابت ہے لیکن میں مالک ہوں.
اور سب یہ جو پھر اس دن پہ نبی پاک صلی اللہ علیہ وسلم کی شفاعت ہوگی وہ جنت کے لیے ہوگی نا, کہ جو لوگ جو کہ جہنمی قرار پا گئے, اور نیک بندوں کی سفارش بھی کہی جاتی کہ لوگ نیکوں کو پہچانیں گے, حضرت میں نے آپ کو پانی دیا وضو کا, اور ایک سماں ہوگا نا, مطلب کہ
یہ تو دیکھیں اس میں حکمتوں میں اگر ہم جائیں گے نا تو وہ تو بہت ساری بیان کی گئی ہیں. جیسے کہ اگر ہم عشق و محبت والی بات کریں تو حسن رضا خان صاحب رحمۃ اللہ تعالیٰ نے بڑی خوبصورت بات بیان فرمائی کہ فقط اتنا سبب ہے انعقاد بزم محشر کا کہ ان کی شان محبوبی دکھائی جانے والی, کہ اللہ چاہے تو چٹکیوں کے اندر سارا فیصلہ ہو جائے. یہ 50,000 سال کا دن کیا ہے, تو اللہ کی حکمتیں ہیں. اس میں سے ایک محبت والی بات یہ کہ اس دن نبی پاک صلی اللہ علیہ وسلم کی شان یہ اربوں کھربوں لوگ دیکھیں گے, ساری مخلوق دیکھے گی, اس لیے میدان معاشر کا جو ہے وہ بزم اور یہ مجلس جو ہے وہ سجائی گئی ہے کہ سب دیکھیں میرے محبوب صلی اللہ علیہ وسلم کی شان کیا ہے, اور اپنے پیارے بندوں کی شان کو بیان کرنا. اسی طرح کفار کو اور جو نافرمان لوگ ہیں ان کے اوپر یہ بات ظاہر کرنا کہ تم نے جو نافرمانیاں کیں اس کے نتیجے یہ نکلے, اگر تم اچھے عمل کر لیتے, ایمان لے آتے تو آج تم ان کے ساتھ ہوتے, یہ ان کے اوپر حسرت اور ندامت کو طاری کرنے کے لیے بھی ہوگا.
یعنی یہ جنت اور دوزخ, یہ قیامت کا دن جو ہے یہ ہمارے ایمان کا حصہ ہے اور حساب کتاب ہمارے ایمان کا حصہ ہے, اس کو ماننا جو ہے مسلمان کے لیے ضروری ہے. اچھا, جب جس وقت یہ بیان کیا جاتا ہے کہ قیامت کی نشانیوں کا غصہ بیان کیا جاتا ہے, اور مختلف نشانیاں بیان کرنے کے بعد آخر میں آتا ہے کہ پھر وہ ہوا چلے گی اور پھر دنیا میں جتنے لوگ ہیں ان کو پر موت آ جائے گی, اور پھر کوئی انسان کوئی جاندار زندہ نہیں رہے گا, پھر اس کے بعد اللہ تعالیٰ موت کے فرشتے کو بھی موت دے دے گا, سید الملائکہ کو بھی موت آ جائے گی, تو اس وقت سب کو فنا کر دیا جائے گا, تو کیا اس وقت جنت اور دوزخ کو, کیونکہ اپنے فرمایا کہ یہ قائم ہو چکی ہیں, کیا جنت اور دوزخ کو بھی فنا کر دیا جائے گا؟
دیکھیں جنت اور دوزخ اور ان کے اندر جو حور و غلمہ ہوں گے, اسی طرح دوزخ کے اندر جو عذاب دینے والے فرشتے ہوں گے, تقریباً 8 چیزیں ہیں جن کے بارے میں علماء نے لکھا کہ ان کو فنا نہیں ہوگا.
اچھا,
یہ باقی رہیں گی, تو ان کو باقی رکھا جائے گا, باقی جو دیگر مخلوقات ہوں گی وہ ساری کی ساری فنا ہو.
جنت بھی باقی رکھی جائے گی, دوزخ بھی باقی رکھی جائے گی, اور باقی سب فنا ہو جائے گی, اور پھر دوبارہ سے
فنا سے مراد یہ ہے کہ جو روح ہوگی وہ ختم ہو گئی, موت ان کے اوپر طاری ہوگی, ورنہ جسم تو ان کے باقی ہوں گے,
جسم باقی ہوں گے, اور پھر دوبارہ سے ان کو اٹھایا جائے گا. نبی پاک صلی اللہ علیہ وسلم اپنی قبر پر انوار سے باہر تشریف لائیں گے, پھر بزم قیامت کا وہ جو منظر ہوگا وہ سجے گا, اور پھر حساب کتاب ہوگا. تو مصعب, اس میں ایک اور سوال کا جواب دیجیے گا کہ جنت اور دوزخ, اس کی لمبائی چوڑائی, یہ مطلب ایک چیز بھی ہوتی ہے کہ تھاٹس میں ہے صرف, یا مکان ہے باقاعدہ ایک جگہ پر بنی ہوئی ہے, وہ جگہ مطلب رب جانتا ہے کہاں ہے, یا وہ کوئی جگہ ہے بہت بڑی کورڈ ہے.
یہ تو بالکل واضح کر دیا گیا ہے کہ جنت 7 آسمان کے اوپر ہے, اور جو سب سے اونچی جگہ ہے وہ جنت الفردوس ہے, اور اس کی چھت عرش اعظم ہے. تو یوں تو بیان کر دیا گیا کہ وہ ہے 7 آسمان کے اوپر, لیکن اب اس میں گنجائش کیا ہے, کتنی ہے؟ تو صرف ایک مثال کے لیے قرآن پاک میں فرمایا کہ ارضھا السماوات والارض, کہ اس کی جو چوڑائی ہے وہ آسمانوں اور زمین کے برابر ہے. لیکن یہ صرف ایک بات بیان کرنے کے لیے مثال, جیسے ایک صحیح حدیث پاک, صحیح مسلم شریف کی حدیث پاک میں فرمایا کہ دنیا کی مثال آخرت کے سامنے ایسے ہے جیسا کہ سمندر میں سے ایک قطرہ اٹھایا جائے. کیا مثال بنتی ہے؟ کچھ بھی نہیں بنتی.
کمپیریزن نہیں ہے.
اب جیسے مثال کے طور پر حدیث پاک میں یہ فرمایا کہ آخری جنتی جو جنت کے اندر داخل ہوگا اس کو دنیا کی مثل 10 گنا ملے گا, یعنی جتنی بڑی دنیا ہے ہماری اس سے 10 گنا بڑی اس کو جگہ ملے گی وہاں پر. تو وہ اللہ پاک کی قدرت ہے, وہ اس کو ہم ابھی دنیا کے اندر امیزن نہیں کر سکتے,
نہیں کر سکتے بھائی,
وہ آخرت کے اندر ہی ہوگا. تو وہ بس بیان فرما دیا چونکہ یہ غیب ہے, ہم اس کے اوپر اعتقاد رکھتے ہیں اور عقل سے بھی یہ بات سمجھ آتی ہے کہ یہ چیز موجود ہے. اب وہاں جا کے اصل نعمتیں جو ہیں وہ وہیں جا کے پتہ چلیں گی, اس کی لمبائی چوڑائی کیا ہے, اس کے اگرچہ کہ علماء نے مختلف روایتوں کی صورتوں میں کچھ باتیں بیان کی ہیں, جیسے دروازے حدیثوں کے اندر آئے ہیں کہ 8 دروازے ہیں اس کے اور مختلف اعمال والے اس کے اندر سے داخل ہوں گے, تو یوں کچھ باتیں بیان کی گئی ہیں, لیکن حقیقت کیا ہے یہ پوشیدہ ہے.
اس سب آخری سوال میں آپ سے کرتا ہوں, ایک تو یہ بات ارشاد فرمائیے کہ جنت میں بہت سی نعمتیں ہیں اور وہ چیز جو انسان کے خیال گزرے گا وہ اس کو مل جائے گی, اور جنت چوکے ایک ایسی جگہ ہے جہاں پر بہت سے نیک لوگ ہوں گے جو اللہ تعالیٰ جن سے راضی ہے. تو فرسٹ کویشچن از, کیا جس طرح دنیا کے اندر ایک سوسائٹی ہوتی ہے, ایک محل ہوتا ہے, اس میں الگ الگ سیٹس لگی ہوتی ہیں شہنشاہ کی, وزراء کی, عوام کی, تو کیا جنت کے اندر بھی یوں سیٹس الگ الگ ہوں گی؟ اور دوسرے نمبر پہ دوزخ کے اندر بھی کیا ایسا سلوک ہوگا؟ اور دوسرا کویشچن یہ ہے کہ کیا ایسے بھی کچھ لوگ ہوں گے جو پرماننٹ جنت میں رہیں گے یا پرماننٹ ہی دوزخ کے اندر رہیں گے؟
دیکھیں جہاں تک رہا معاملہ درجے کا, تو دیکھیں جنت کے اندر یوں کوئی باقاعدہ دربار لگا ہو, کوئی پارلیمنٹ ہو, ایسا تو نہیں کہیں پڑا. البتہ جو درجات ہیں وہ اس کے تو فرق موجود ہیں کہ ہاں, جیسے علماء کے حوالے سے فرمایا کہ ان کے اور انبیاء کے درمیان صرف ایک درجہ ہوگا, اور مولا کائنات مولا مشکل کشا رضی اللہ عنہ کے لیے ایک حدیث پاک میں فرمایا کہ جنت والے جنت میں ان کے مقام کو ایسے دیکھیں گے جیسے ہم دنیا میں ستارے کو دیکھتے ہیں, اتنا بلند و بالا مقام و مرتبہ ہوگا. لیکن وہاں پہ ہوگا یہ کہ ایک تو ہر ایک کو نعمتیں اتنی ملیں گی کہ جس کی کوئی انتہا نہیں ہے, دوسرا یہ کہ وہاں پر تمام جنتیوں کے دل یکساں ہوں گے. یہ وہاں پر حسد, وہاں پر کمپٹیشن کی بنیاد پر ایک دوسرے کو نیچا دکھانے والی باتیں نہیں ہوں گی, وہاں ہر ایک کے دل کے اندر محبتیں ایک دوسرے سے ہوں گی, بڑی بھی ہوں گی. ایسا نہیں ہوگا کہ ایک دوسرے سے حسد کرتے ہوں کہ بھائی اس کو اتنا بڑا مقام مل گیا تو مجھے بھی یہ ملے, نہیں ایسا نہیں, بلکہ جو جس کو ملا ہوا ہوگا وہ اتنا زیادہ ہوگا کہ اس کو ضرورت ہی نہیں پڑے گی کہ دوسرے کے اوپر وہ حسد کرے یا رشک کرے. ہاں بہرحال اتنا ہے کہ ظاہر ہے کہ جس کو اللہ پاک ایک مقام و مرتبہ عطا فرمائے گا تو اس کی اہمیت دوسروں کے دلوں کے اندر ضرور ہوگی. آج بھی دنیا کے اندر ایسا ہوتا ہے کہ ضروری نہیں ہے کہ ہر چیز جو ہے وہ کھانے پینے یا جو ہے وہ آپ کے گھر اچھا ہونے کی وجہ سے ہو یا گاڑی اچھے ہونے کی وجہ سے ہو, بہت ساری چیزیں ہوتی ہیں. لوگ شہرت کے طالب ہوتے ہیں, کوئی غلط طریقے سے شہرت حاصل کرتا ہے, لیکن بہت سے لوگوں کو اللہ پاک نے ایسی عزت دی ہوتی ہے کہ جس کو دیکھ کے لوگ پیچھے پڑے ہوئے ہوتے ہیں. تو اب یہ جو چیز ہوتی ہے نا, جس اب دنیا میں تو ہمیں حکم ہے کہ ہم اپنے دل کو سنبھالیں گے, کہ لوگ آپ سے چپک رہے ہیں, آپ کے ہاتھ چوم رہے ہیں, آپ سے محبت کر رہے ہیں, کہ ہم نے اپنے دل کو سنبھالنے کی ساری چیزیں اللہ پاک کی عطا ہے ہماری طرف سے. لیکن ظاہر ہے کہ یہ چیزیں بندے کے دل کے اندر خوشی داخل کرتی ہیں, کیونکہ جمگٹا آپ کی گرد لگا ہوا ہے. تو اب قیامت کے دن جنت کے اندر پتہ نہیں کیسی کیسی نعمتیں ہوں گی, تو ان میں سے ایک یہ بھی ہوگی کہ جب ایک آپ دیکھیں کہ بھائی ایک پرسنالٹی جنت کے اندر آ رہی ہے, ہم مولا کائنات مولا مشکل کشا رضی اللہ تعالیٰ عنہ آ رہے ہیں, تو ظاہر ہے کہ لوگ آگے بڑھیں گے, وہاں بھی ان کے ہاتھوں کو چومیں گے. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ آ رہے ہیں تو لوگ خوشی سے جھومیں گے. نبی پاک صلی اللہ علیہ وسلم کے حوالے سے ایک بہت بڑے بزرگ ہیں امام عبدالعزیز دباغ رحمۃ اللہ تعالیٰ علیہ, یہ ارشاد فرماتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم کا مقام و مرتبہ ظاہر ہے جنت الفردوس میں بھی سب سے اعلیٰ ہوگا. جنت الفردوس میں بھی کروڑوں لوگ ہوں گے, اربوں لوگ ہوں گے, تو اب اس میں بھی ظاہر ہے کہ سب کے درجے تو برابر نہیں ہوں گے, تو نبی پاک صلی اللہ علیہ وسلم کا درجہ ان سب میں بھی بلند و بالا ہوگا, بلکہ انہوں نے فرمایا تو ان کے لیے تو جنت ہی الگ ہوگی. اب ہم کیا کریں گے؟ تو فرمایا کہ وہ اپنی امت کو اپنی زیارت کروانے کے لیے تشریف لایا کریں گے. تو اب ظاہر ہے کہ جب نبی پاک صلی اللہ علیہ وسلم تشریف لائیں گے تو لوگ تو دیوانہ وار آپ کے ہاتھوں کو چومیں گے, پاؤں کو چومیں گے. تو یوں ایک یوں اسٹیٹس الگ نظر آئے گا, ایک مقام الگ سے نظر آئے گا. ورنہ بہرحال کسی کے دل کے اندر کوئی اس طرح کی حسد نہیں ہوگا کہ بھائی مجھے جو ہے وہ گورنر کی سیٹ پہ بٹھایا ہوا ہے تو اس کو وزیر اعظم کی سیٹ پہ بٹھایا ہوا ہے تو اس کو صدر بنایا ہوا ہے, ایسا کچھ پڑا نہیں ہے. ٹھیک, کمپیریزن نہیں ہے. باقی رہا پرماننٹ رہنا, تو جنت تو ہے ہی پرماننٹ رہنے کے لیے, اس سے تو کوئی باہر نکالا ہی نہیں جائے گا. وما امینا بھی بخرجین, اس میں سے کوئی باہر نکالا نہیں جائے گا. باقی رہا جہنم کا معاملہ, تو جہنم کے حوالے سے فیصلہ فرما دیا گیا، جو کافر ہیں اولئک اصحاب النار ہم فیہا خالدون، جن کو ایمان کی دولت نہیں ملی فرما دیا کہ وہ ہمیشہ ہمیشہ اس کے اندر رہیں گے، وہ اس میں سے باہر نہیں نکالے جائیں گے. باقی جس کا ایمان سلامت رہا، وہ اگر اس کو سزا دی بھی گئی، اللہ پاک نے اس پہ خاص رحمت نہ فرمائی، تو پھر اس کے بعد وہ مختلف ذرائع سے سزا بھگتنے کے بعد جنت کے اندر داخل ہو جائے.
سب جنت کے اندر بہت سی نعمتیں ہیں، سب سے بڑی نعمت کیا؟
وہ تو واضح فرما دیا، اللہ پاک کا دیدار.
سبحان اللہ، تعالیٰ ہم سب کو جنت عطا فرمائے، اپنے کرم سے عطا فرمائے. اٹ واز ویری انفارمیٹیو سلسلہ، مدنی چینل دیکھتے رہیے. اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو. اسلام فور آل، اسلام فور آل، اسلام فور آل.